एकजना बहिनी थिइन् जसले ख्रिस्टलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गरिन् र एक स्थानीय चर्चमा सदस्यताको लागि आवेदन दिइन्। कुराकानीको क्रममा पास्टरले उनलाई सोध्नुभयो, के तपाईँ प्रभु येशूलाई आफ्नो जीवनमा ग्रहण गर्न भन्दा पहिले पापी हुनुहुन्थ्यो? उनले जवाब दिइन्, हजुर थिए पास्टर। के तपाईँ अझै पनि एक पापी हो? पास्टरले सोध्नुभयो। बहिनीले जवाफ दिइन्, तपाईँलाई साँच्चै भन्ने हो भने मलाई लाग्छ कि म अहिले पहिलेभन्दा झन् ठुलो पापी हो। त्यसो भए तपाईँको जीवनमा तपाईँले अनुभव गर्नुभएको वास्तविक परिवर्तन चाहिँ के हो त भनी पास्टरले सोध्नुभयो। उनले जवाफ दिइन्, मलाई यो कसरी व्याख्या गर्ने भन्ने कुरा त्यति राम्ररी थाहा छैन। पहिले म पापको पछि दौडिरहेको पापी थिएँ, तर अहिले म पापबाट भागिरहेकी पापी हुँ। त्यसपछि उनलाई चर्चको सदस्यतामा ग्रहण गरियो र उनले आफू साँच्चै परिवर्तन भएको कुरा आफ्नो जीवनद्वारा प्रमाणित गरिन्। प्रियहरू, के यो तपाईँको कथा हो? के यो तपाईँको गवाही हो? के तपाईँ साँच्चै नयाँ गरी जन्मिनु भएको छ यस बिहानी समय? यदि हुनुहुन्छ भने के तपाईँ आफ्नो पापबाट भाग्दै हुनुहुन्छ? आर यु रनिङ अवे फ्रम यु सिन? के तपाईँ आफ्नो मुक्ति पुरा गर्न परिश्रम गर्दै हुनुहुन्छ? यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँले गर्नै पर्छ। नयाँ गरी जन्मिएका मानिसहरू आफ्नो मुक्ति पुरा गर्नलाई भरमग्दो परिश्रम गर्दछन्। आउनुहोस् हामी फिलिपी 2 अध्यायबाट यस विषयलाई थप विस्तारमा विचार गरौँ। आज हामी फिलिपी 2 अध्यायको 12 पदमा आइपुगेका छौँ र हामी 16 पदसम्म विचार गर्नेछौँ। तपाईँको बाइबलमा फिलिपी 2 अध्यायलाई पल्टाउनुहोस्। तपाईँसँग बाइबल छैन भने पनि हामीसँग पछाडि टेबलमा प्रशस्त बाइबलहरू उपलब्ध छन्, तपाईँले आफ्नो प्रयोजनको निम्ति लिन सक्नुहुन्छ। यहाँलाई थाहा छ हामी फिलिपीको पत्रबाट परमेश्वरको वचन श्रृङ्खलाबद्ध तरिकाले धारावाहिक रूपमा हेर्दै आएका छौँ। हामीले 1 अध्यायको 1 पदबाट सुरु गरेर आज 2 अध्यायको हामी 12 पदमा आइपुगेका छौँ। सो इफ यु हैव बाइबल विथ यु प्लिज टर्न इन अ बाइबल टु द लेटर अफ फिलिपियन्स च्याप्टर 2 verses 12-16. म पढ्दैछु, कृपया सबैजनाले हेर्नु होला, आफ्नो बाइबलमा हेर्नु होला। यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन, तर अब झन बढी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नै मुक्तिको काम पुरा गर्न परिश्रम गर, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ, कि तिमीहरू चाहिँ निर्दोष र सुधा भएर टेढा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान हो, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरू झैँ चम्कन्छौ। जीवनको वचन दरिलो गरी पक्री राख, ताकि म व्यर्थमा दगुरिन र मैले व्यर्थमा परिश्रम गरिन भनी ख्रिस्टको दिनमा म गर्व गर्न सकौँ। आजको वचनमा तिनवटा प्रश्नहरू सोध्नेछौँ। पहिलो, के हामीले साँच्चै आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ? प्रश्नहरू एकदम लामो छन्। के हामीले साँच्चै आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ? र दोस्रो, हामीले आफ्नो मुक्तिको काम पुरा गर्न कसरी परिश्रम गर्नुपर्छ? र तेस्रो, हामीले आफ्नो मुक्तिको काम पुरा गर्न किन परिश्रम गर्नुपर्छ? हामीले आफ्नो मुक्तिको काम पुरा गर्न किन परिश्रम गर्नुपर्छ? म यी प्रश्नहरू पुनः एकपटक दोहोऱ्याउन चाहन्छु ताकि तपाईँहरूले आफ्नो कापीमा बुलेटिनको पछाडि यो लेख्न भ्याउनु भएको होस् भनेर। पहिलो प्रश्न, के हामीले साँच्चै आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ? दोस्रो प्रश्न, हामीले आफ्नो मुक्तिको काम पुरा गर्न कसरी परिश्रम गर्नुपर्छ? र तेस्रो प्रश्न, हामीले आफ्नो मुक्तिको काम पुरा गर्न किन परिश्रम गर्नुपर्छ? So in our sermon today, we'll be asking three questions. First, do we really need to work out our salvation? Second, how should we then work out our salvation? And third, why should we work out our salvation? So if you are taking sermon note down on your bulletin, you can write these three questions. Do we really need to work out our salvation? If yes, then how should we work out our salvation? And third, why should we work out our salvation? हामी पहिलो प्रश्न विचार गर्नेछौँ कि हामीले साँच्चै आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ। बाह्र पदले भन्दछ, यसकारण मेरा प्रिय हो, जसरी तिमीले सधैँ आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन, तर अब झन बढी मेरो अनुपस्थितिमा डर र कम्पा साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। सो के हामीले साँच्चै आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ? वचनले भन्दछ, हो, हामीले साँच्चै आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ। हामीले आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ। तर यसको अर्थ के हो? मुक्तिको काम पुरा गर्न हामीले परिश्रम गर्नुपर्छ भनेको के हो? यसको अर्थ बुझ्नलाई हामीले पहिले यसको अर्थ के होइन भनेर बुझ्न आवश्यक छ। यसको अर्थ यो होइन कि हामीले हाम्रो मुक्ति कमाउनुपर्छ। हामीले हाम्रो मुक्ति कर्मद्वारा, कामहरूद्वारा कमाउन सक्दैनौँ। We need to work out our salvation doesn't mean that we need to earn our salvation. हामी मुक्तिको काम पुरा गर्न अथवा हामी मुक्ति कमाउन असमर्थ छौँ। It is not in our capacity to do that. एर्मिया 13:23 पदले भन्दछ, के कुसीले आफ्नो छालाको रङ बदल्न सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बदल्न सक्छ र? न त त दुष्ट्याई गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ। यी प्रश्नहरूको उत्तर हुन्छ सक्दैन। आलङ्कारिक प्रश्न भन्दछौँ, प्रश्नमै जवाब भेटाउँदछौँ। कुसीले आफ्नो छालाको रङ बदल्न सक्दैन र चितुवाले आफ्नो छालामा भएको थोप्लाहरू बदल्न सक्दैन। मित्रहरू, पापीहरूले आफूलाई सन्तमा परिवर्तन गर्न सक्दैन। तपाईँ र म आफैलाई बचाउन सक्दैनौँ। हामी तपाईँ र आफैलाई मुक्ति दिन सक्दैनौँ। यो हाम्रो बसको कुरा होइन। तपाईँले धेरै राम्रो कामहरू गर्न सक्नुहुन्छ, पक्कै पनि गरिबहरूलाई खुवाउन सक्नुहुन्छ, तपाईँले धेरै दान दक्षिणा गर्न सक्नुहुन्छ, धार्मिक स्थलहरूमा 100 किलोमिटर खाली खुट्टा हिँडेर जान सक्नुहुन्छ, तपाईँ ढुङ्गाको साँगुरो चेपबाट छिर्न सक्नुहुन्छ वा लक्की ढुङ्गाहरू होइन भाग्यशाली ढुङ्गाहरू उठाउन सक्नुहुन्छ, तपाईँ 100 पशु र पक्षीहरू बलि गर्न सक्नुहुन्छ, तपाईँ हरेक बिहान आफूलाई दुधले नुहाइदिन सक्नुहुन्छ, प्रार्थना गर्न सक्नुहुन्छ, तपाईँ नैतिक रूपमा असल व्यक्ति बन्न सक्दो प्रयास गर्न सक्नुहुन्छ, तर यीमध्ये कुनै पनि कुरा तपाईँलाई बचाउन पर्याप्त हुने छैन। हामी हाम्रो मुक्ति यी सबै कार्यहरूद्वारा कमाउन सक्दैनौँ। किन सक्दैनौँ? किनभने बाइबलले भन्दछ, हाम्रो समस्या खराब व्यवहार मात्र होइन, जसलाई हामीले असल व्यवहारले घटाउने प्रयास गर्छौँ, तर हाम्रो समस्या भनेको खराब र मृत हृदय हो, जसबाट हाम्रा सबै खराब आचरणहरू, व्यवहारहरू निस्किआउँदछ। जोन क्याल्भिनले यसरी भनेका छन्, हाम्रो हृदय भनेको मूर्तिहरू उत्पादन गर्ने कारखाना हो। असल कार्यहरूद्वारा मुक्ति प्राप्त गर्न खोज्नु भनेको रोगको बाहिरीपट्टि मात्र अथवा रोगको लक्षणहरू मात्र उपचार गर्नु हो, रोग लक्षण गर्नु होइन। त्यसैले प्रियहरू, हाम्रो आवश्यकता व्यवहार परिमार्जन होइन, हृदय परिवर्तन हो। आवर निड इज नट बिहेभियर मोडिफिकेसन बट अ चेन्ज अफ हार्ट, हार्ट ट्रान्सफर्मेसन। राम्रो असल कामहरू, नैतिक जीवन, रोगको लक्षणको उपचार गर्नु जस्तो बाहेक अरू केही पनि होइन। यो आफैमा रोगको उपचार होइन। प्रियहरू, हाम्रो हृदयको शल्यक्रिया सर्जरी हुन आवश्यक छ, अपरेसन हुन आवश्यक छ। हामीसँग मरेको हृदय छ र हामीलाई नयाँ जीवित हृदयको खाँचो छ। र परमेश्वरको प्रशंसा होस् कि हामी आफैले गर्न नसक्ने यो काम उहाँले गर्नुभएको छ। परमेश्वरले हाम्रो हृदयको खतना गर्नुभएको छ, हाम्रो परमेश्वर हाम्रो हृदयको शल्यक्रिया गरिदिनु भएको छ। व्यवस्था 30 अध्याय हुन्छ, अघि भर्खर हामीले पढ्यौँ। उहाँले हाम्रो पुरानो मृत हृदय हटाउनु भएको छ र त्यस ठाउँमा जिउँदो हृदयले प्रतिस्थापन गरिदिनु भएको छ। हामीले परमेश्वरको क्रोध र न्याय कमाएका थियौँ, तर परमेश्वरले हामीलाई उहाँको अनुग्रह दिनुभयो, एक बचाउने अनुग्रह, उद्धार गर्ने अनुग्रह दिनुभयो। एफिसी 2:8 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको दान हो, कर्महरूद्वारा होइन, न त मानिसले घमण्ड गर्नेछ। यदि तपाईँ यस बिहानी यहाँ यीशुको चेलाहरूमध्येको हुनुहुन्न भने, तपाईँ क्रिस्चियन हुनुहुन्न भने, सायद यी कुराहरू तपाईँको लागि यी कुराहरूले कति पनि अर्थ राख्दैन। सायद यो अनुग्रह भन्ने शब्दले तपाईँको जीवनमा कुनै अर्थै राख्दैन, किनभने तपाईँ आफ्नो जीवनभर मुक्ति कमाउनलाई कामहरू कर्महरू गरिरहनु भएको छ। तर बाइबलले भन्दछ, प्रियहरू, हामी कर्महरूद्वारा कहिले पनि आफ्नो मुक्ति कमाउन सक्दैनौँ। हामी कहिले पनि आफूलाई मुक्ति प्राप्त गर्ने योग्यको, निर्वाण होस् या मोक्ष प्राप्त गर्ने योग्यको बनाउन सक्दैनौँ। मुक्ति त केवल अनुग्रहद्वारा येशू ख्रीष्टमा विश्वास गरेर मात्र प्राप्त गर्न सकिन्छ। येशू ख्रीष्ट जो परमेश्वरको बराबरी भएर पनि उहाँले कमाराको रूप धारण गर्नुभयो र आज्ञाकारिताको जीवन उहाँले जिउनुभयो। उहाँ क्रुसको मृत्यु समय आज्ञाकारी बन्नुभयो र उहाँमाथि भरोसा गर्ने सबैको निम्ति उहाँले क्रुसमा मुक्ति कमाउनु भएको छ। तपाईँ र म कमाउन सक्दैनौँ, यो तपाईँ र मेरो बसको विषय होइन, तर ख्रिस्टले उहाँमाथि भरोसा गर्ने सबैको निम्ति मुक्ति कमाइदिनु भएको छ। र यदि तपाईँ येशू ख्रिस्ट बिना यस बिहान यस समय हामीसँग हुनुहुन्छ भने, तपाईँलाई आफ्नो साथीको तपाईँ निमन्त्रण स्वीकार गरेर साथीसँगै अथवा आफन्तसँग यस चर्चमा आउनुभएको छ भने, तपाईँको साथी आफन्तले तपाईँलाई एकदमै ठुलो गुण लगाएको छ, तर तपाईँ यहाँ आइसक्नु भएपछि तपाईँले यो कुरा बुझ्नुपर्छ कि येशू ख्रिस्टले मात्र तपाईँलाई तपाईँको क्रोधबाट आउँदै गरेको परमेश्वरको न्यायबाट बचाउन सक्नुहुन्छ। सो मुक्ति प्रियहरू, यो कर्मद्वारा प्राप्त गर्न सकिँदैन। हामीले हाम्रो मुक्तिको काम पुरा गर्नलाई परिश्रम गर्नुपर्छ भन्नुको अर्थ यो होइन कि हामीले हाम्रो मुक्ति कमाउनुपर्छ, यो असम्भव कुरा हो। पावलको अर्थ त्यो होइन। पावलले यहाँ कामद्वारा मुक्ति कमाउन सकिने सुझाव दिइरहेका छैनन्। त्यसो भए पावलको मतलब के हो, पावलको अर्थ के हो, आफ्नो मुक्तिको काम कुरा पुरा गर्न परिश्रम गर्नुको अर्थ के हो? यसको क्लू कि सङ्केत हामी पद 12 भेटाउँछौँ। पद 12 के भन्छ, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ, अब झन बढी डर र कम्पा साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। पावलले आज्ञाकारितालाई मुक्तिसँग कसरी जोड्छन् तपाईँले याद गर्नुभयो? उनी भन्छन्, फिलिपीहरू सधैँ आज्ञाकारी थिए र अब पावलले तिनीहरूलाई उनीहरूको आज्ञाकारितालाई निरन्तर दिन प्रोत्साहन दिन्छन्, तर उनले आज्ञाकारिता शब्द चलाउँदैनन्। बरु उनी भन्छन्, आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। यसको अर्थ पावलले आज्ञाकारिताको ठाउँमा परिश्रम उल्लेख गर्छन्। हामी यहाँबाट के बुझ्न सक्छौँ? हामी यही कुरा बुझ्न सक्दछौँ कि काम गर्नुको अर्थ, परिश्रम गर्नुको अर्थ केही कुरा थालनी गर्नु, सुरु गर्नु भन्ने होइन, तर पहिले नै सुरु भएको कुरालाई निरन्तरता दिएर समाप्त गर्नु भन्ने हुन्छ यो खण्ड अनुसार। त्यसैले पावल भन्दछन्, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेको छौ, मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन, तर अब झन बढी मेरो अनुपस्थितिमा मुक्तिको काम पुरा गर्न परिश्रम गर। सो परिश्रम गर्नु भनेको पूर्ण बनाउनु, कार्यान्वयन गर्नु, पूर्ण नतिजामा ल्याउनु, वा पहिले नै सुरु भइसकेको कुरालाई समाप्त गर्नु भन्ने हुन्छ। सो पहिले नै के सुरु भइसकेको छ? हाम्रो मुक्ति, परमेश्वरले हामीमा पहिले नै मुक्ति सुरु गरिसक्नु भएको छ, त्यसलाई समापनमा ल्याउनलाई विश्वासीहरूलाई परिश्रम गर्न पावल यहाँ आग्रह गर्छन्। मुक्ति सुरुवात गर्न, मुक्ति कमाउने विषयमा पावल कुरा गरिरहेको छैन, तर मुक्ति पाएका छौ भन्ने कुरालाई दिनहुँ, त्यसलाई प्रभावकारितामा ल्याउन, त्यसलाई देखाउन तिमीहरूले परिश्रम गर भनेर पावलले बताइरहेका छन्। त्यसकारण त पावलले यहाँनिर यस कारण भन्ने शब्दसँगै पद बाह्रलाई सुरु गरेका छन्। यस कारण भन्ने शब्द र यस कारणले पक्कै पनि अगाडि भएको कुराहरूलाई जोड्दछ। यस अगाडि के भइसक्यो हामीलाई याद छ कि यसभन्दा अगाडिको वचनमा हामी लिइसकेका छौँ कि येशू ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ, उहाँ अनन्त विगतदेखि अस्तित्वमा हुनुहुने परमेश्वर हुनुहुन्छ, तर 2000 वर्ष पहिले मानिस रूप धारण गरी कमारा जस्तो बनी यस संसारमा नम्र भएर ओचिनुभयो र क्रुससम्मै उहाँ नम्र बन्नुभयो। र यसकारण पावल भन्छन् मुक्तिको निम्ति हाम्रो परिश्रम ख्रीष्टले हाम्रो लागि के गर्नुभयो भन्ने कुरामा आधारित भएको छ। त्यसकारण तिमीहरूले आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। येशू ख्रीष्टले मानव स्वभाव लिनुभयो, कमारको रूप धारण गर्नुभयो, क्रुसको मृत्यु समय आज्ञाकारी हुनुभयो र त्यसपछि सबैको प्रभुको रूपमा माथि उचालिनुभयो। त्यसकारण येशू ख्रीष्टले हाम्रो निम्ति जे गर्नुभयो यसको आधारमा अब तिमीहरूले आफ्नो मुक्तिको काम जुन पुरा भइसकेको छ, त्यो जुन सुरु भइसकेको छ, त्यो पुरा गर्न निम्ति भरमग्दुर परिश्रम गर। यसको अर्थ पावलले यहाँ के भन्न खोजिरहेका छन् भने आज्ञाकारिता मुक्तिको फल हो, यसको जरा होइन। हाम्रा कामहरू हाम्रा मुक्तिमा निर्णायक छैनन्। हाम्रा कामहरू केवल हामीमा भएको परमेश्वरको उद्धारको कार्यको प्रमाण हुन्। यसकारण दोस्रो पत्रुस 1:10 पनि हामीलाई हाम्रो बोलावट र चुनाव निश्चय गर्नलाई झन जोसिला हो भनी आह्वान गरिएको छ। सो अर्को शब्दमा पावलले यो भनिरहेका छन् कि आज्ञाकारिताको कामहरूद्वारा आफ्नो मुक्ति देखाउनुहोस्। शो मी योर सेल्भेसन बाई द वे अफ ओबिडियन्स, वा तपाईँले पवित्रीकरणद्वारा तपाईँको धर्मीकरण देखाउनुहोस्। सो पावलले यहाँनिर हाम्रो धर्मीकरणको अर्थमा होइन तर पवित्रीकरणको अर्थमा आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्न आह्वान गर्दैछन्। ख्रीष्टले हामीले धर्मी ठहराइसक्नु भएको छ, हाम्रो तर्फबाट त हामीले गर्न सक्ने कुनै योगदान थिएन। हामी पापी सधैँ हामी अपराधमा मरेकै बेलामा ख्रीष्टले हामीलाई उद्धार गर्नुभएको छ। ख्रीष्ट हाम्रो साटोमा मर्नुभएको छ। परमेश्वरको सामु हामी ठिक ठहरिसकेका छौँ, हामी धर्मी घोषणा भएका छौँ, तर हामी पवित्रीकरणमा वृद्धि हुँदैछौँ। हामी जे घोषणा भएका छौँ त्यो दिनानुदिन बन्दै जाँदैछौँ, अनि यो कुरा पुरा गर्न तिमीहरू परिश्रम गर। प्रियहरू, येशूले हामीलाई हाम्रो पापको दोष र दण्डबाट मात्र बचाउनुहुन्न जसलाई हामी धर्मीकरण भन्दछौँ, तर पापको नियन्त्रण गर्ने शक्तिबाट पनि बचाउनुहुन्छ जसलाई हामी पवित्रीकरण भन्दछौँ। ख्रीष्टले अझै पनि हामीलाई पापको नियन्त्रण गर्ने शक्तिबाट बचाउनुहुन्छ, तर उहाँले यो काम हाम्रो हामीद्वारा भएर गर्नुहुन्छ। प्रियहरू, हामीले मुक्ति पाएका थियौँ, हामीले मुक्ति पाइरहेका छौँ र एक दिन हामीले पूर्ण रूपमा मुक्ति पाउनेछौँ। So we were saved, we are being saved, and we will be saved. So hamro mukti ek prakriya ho, it's a process. Yo ek prakriya ho jasma hami niskriya bhayera haina tara dherai sakriya bhayera aba bhag linchhau. Dharmikaran ma hamro kunai sahabhagita thiyena tara pavitrikaran ma aba hami sahabhagi hunchhau. Yo hamro lagi ek khoj, ek lagam, ek पछि भाग्ने कुरा, एक प्रतियोगिता, लडाईँ, दौड हुनुपर्छ। त्यसैले हामीले हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ। प्रियहरू, के तपाईँ आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्दै हुनुहुन्छ? आर यु वर्किङ आउट योर सेल्भेसन? के तपाईँ लागिरहनु भएको छ? आर यु प्रेसिङ अन? यदि तपाईँ परमेश्वरको प्रिय हुनुहुन्छ भने तपाईँले यो गर्नुपर्ने हुन्छ। तर हामी हाम्रो मुक्तिको काम पुरा गर्न कसरी परिश्रम गर्छौँ? आजको वचनको दोस्रो बुदा पावल भन्छन् डर र कम्पासा तिमीले आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। हामीले आफ्नो मुक्तिको काम पुरा गर्न कसरी परिश्रम गर्छौँ? पहिलो, हामीले डर र कम्पासा आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ डर र कम्पसाथ। तर डर र कम्पसाथ आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नु भनेको के हो, यसको अर्थ के हो, यसको मतलब के हो, के यसको मतलब हामी आफ्नो हाम्रो मुक्ति गुमाउन सक्छौँ भने डरका साथ काम गर्नुपर्छ परिश्रम गर्नुपर्छ भन्ने हो। यदि हामीले परिश्रम गरेनौँ भने, यदि हामीले काम गरेनौँ भने हाम्रो मुक्ति गुम्नेछ भन्ने अर्थमा पावलले भनिरहेका छन् के पावलले, यदि हामीले परिश्रम गरेनौँ भने हाम्रो मुक्ति गुम्नेछ भन्ने सुझाव दिइरहेका छन्। हे फिलिपीका विश्वासीहरू होसियार, एक दिन मेहनत गरेन भने, ध्यान दिएन भने मुक्ति गुम्न सक्छ है भनेर पावलले यहाँ भनिरहेका छन्। होइन होइन प्रियहरू, पावलको माने त्यो होइन। यदि त्यस्तो हुन्थ्यो भने पावल आफै विरोधाभास भन्ने थिए, पावलको कुरा बाज्ने थियो। किनकि पावलले एक अध्यायको शपथमा के भनेको छ तपाईँलाई याद छ, फिलिपी एक अध्यायको शपथमा, मलाई यो दृढ विश्वास छ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। पक्कै पनि पावलले मुक्ति गुम्ने कुराको विषयमा यहाँनिर हामीलाई भन् सुझाव दिइरहेका छैनन्। त्यसै गरी फिलिपी 3:9 पावलले केवल येशु ख्रिस्टमाथिको आफ्नो पूर्ण भरोसा व्यक्त गर्दै भन्छन्, व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। रोमी 8:35 पनि पावलले यो प्रश्न गर्छन् कि कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने, के सङ्कटले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले। अनि पावल आफैले यस प्रश्नको उत्तर 39 दिन्छन् कि उच्चाइले वा गहिराईले वा सारस्यमा भएको कुनै पनि कुराले ख्रिस्ट येशूमा भएका हाम्रो प्रभुमा भएका परमेश्वरका प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। पत्रुस आफैले पनि भनेका छन्, पहिलो पत्रुस 1:5 आखिर समयमा प्रकट हुनेका हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। सो प्रियहरू, यो कुरा स्पष्ट छ कि पावलले हाम्रो मुक्ति गुम्न सक्छ भनेर यहाँ सुझाव दिइरहेका छैनन्, जसलाई नगुमाउनलाई हामीले डर र कम्पसाथ परिश्रम गर्नु पर्दैन। त्यसो भने पावलले भन्न खोजेको कुरा के हो, पावलले यो भनिरहेका छन्, आफ्नो मुक्तिलाई गम्भीरता साथ लिनुहोस्, टेक योर सेल्भेसन सिरियसली, ख्रिस्टको क्रुस र परमेश्वरको प्रेमलाई हल्का रूपमा नलिनुहोस्। क्रुसमा तपाईँको लागि केवल एक पशु बलि भए झैँ जीवन नजिउनुहोस्, आफ्नो पाप र पवित्र जीवनलाई गम्भीरतापूर्वक लिनुहोस्। परमेश्वरले प्रेम गर्नुहुने एक बालकको रूपमा तपाईँ के गरिराख्नु भएको छ भन्ने गम्भीरतालाई महसुस गर्नुहोस्। डर र कम्पास साथ आफ्नो मुक्तिको कार्य पुरा गर्नुको अर्थ यो हो प्रियहरू, डर र कम्पास साथ, हल्का रूपमा होइन। एक क्रिस्चियनको जीवनमा यो डर र कम्पन कस्तो देखिन्छ, पक्कै पनि ऊ जीवनमा शैतानबाट आउने परीक्षाहरूबारे सचेत हुन्छ, उसले संसार शरीर र शैतानका सामु आफू कमजोर भएको स्वीकार गर्छ र प्रार्थनामा हरेक दिन घुँडा टेकेर प्रभुलाई बिन्ती गर्छ, हे प्रभु मलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट बचाउनुहोस्। तपाईँले कहिलेचोटि थियो, कहिले अन्तिमचोटि कहिले थियो यसरी प्रार्थना गर्नुभएको, प्रभु म कमजोर छु, संसार एकदमै शक्तिशाली छ, शैतान धूर्त छ, शरीर कमजोर छ, प्रभु मलाई शक्ति दिनुहोस्, प्रभु मलाई सुरक्षा दिनुहोस्, मलाई जोगाउनुहोस्, मलाई बाँसहरूबाट जोगाउनुहोस्, मलाई संसारबाट शरीरबाट शैतानबाट सुरक्षा दिनुहोस्, परीक्षामा पर्न नदिनुहोस् भनेर प्रार्थना गर्नुभएको अन्तिमचोटि कहिले थियो। पावलले त्यो कुरा गरिरहेको छ, डर र कम्पसाथ आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नु भनेको प्रार्थनामा घुँडा टेक्नु, आफ्नो पापलाई गम्भीर रूपमा लिनु हो, परमेश्वरको पवित्रताको सामु आफू नम्र बन्नु हो, परमेश्वरलाई आदर गर्नु, उहाँको वचनमा आफ्नो समय बिताउनु र उहाँको आज्ञाहरू पालना गर्नु हो। कि तपाईँ डर र कम्पन साथ आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुहुँदैछ। यदि हुनुहुन्न भने अबदेखि तपाईँले गर्नुपर्ने हुन्छ। यदि तपाईँ क्रिस्चियन हो भने तपाईँले यो गर्नुपर्ने हुन्छ। तपाईँको सामु भएको परमेश्वरको वचनले तपाईँलाई भन्दछ, हे विश्वासी, हे सन्तहरू, हे क्रिस्चियनहरू, डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। यो अनुरोध होइन, यो एक विकल्प होइन, तपाईँले यो गर्नै पर्छ, यो आज्ञा हो। याद गर्नुहोस्, परमेश्वरको वचनले ख्रिस्ट बिनाका मानिसहरूलाई आज्ञा गरिरहेको छैन। प्रभुमा नभएका मानिसहरू, नयाँ गरी नजन्मिएका मानिसहरूले आफ्नो मुक्तिको काम पुरा गर्न उनीहरूले परिश्रम गर्न सक्दैन। उनीहरूको जीवनमा डर र कम्प भन्ने कुरा हुँदै हुँदैन। तर तपाईँ जो पवित्र आत्माद्वारा नयाँ बनाइनु भएको छ, मर्नुभएको एक समय मर्नुभएको थियो, तर परमेश्वरको आत्माद्वारा जीवित पारिनु भएको छ, परमेश्वरको घरानामा ल्याइनु भएको छ, धर्मी ठहराइनु भएको छ, पवित्र आत्माले तपाईँको जीवनमा काम गर्नुहुँदैछ भने तपाईँको जीवनमा मुक्तिको काम पुरा गर्न तपाईँले परिश्रम गर्नैपर्ने हुन्छ र तपाईँले त्यो डर र कम्पन साथ गर्नुपर्ने हुन्छ। तर दुःखलाग्दो कुरा त धेरै क्रिस्चियन भनी आफ दाबी गर्नेहरूको जीवनमा त्यो कुनै डर छैन, त्यो कुनै कम्पन छैन। हामी जयमसी भन्छौँ, हालेलुया भन्छौँ, आशिषको कुरा गर्छौँ, चर्च जान्छौँ, क्रिस्चियन भाषा बोल्छौँ, तर हाम्रो जीवनमा डर र कम्पन भन्ने कुरा छैन। प्रियहरू, हामीलाई डर र कम्प साथ हाम्रो मुक्तिको कार्य पुरा गर्नुपर्छ, मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ। परिश्रम, लेबर, हार्ड वर्क गर्नुपर्छ। याद गर्नुहोस्, अघि भनेको कुरालाई याद गर्नुहोस्, यसकर्त हामीले मुक्ति कमाउनुपर्छ भनिरहेको छैन, तर मुक्ति पाएका मानिसहरूको जीवनमा पवित्रताको निम्ति जिउने कडा परिश्रम हुन्छ, प्रयत्न हुन्छ, अनुशासनको जीवन हुन्छ। दोस्रो, हामी कसरी हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्छौँ? दोस्रो, हामीले संसारबाट भिन्न भएर आफ्नो मुक्तिको काम पुरा गर्नुपर्छ। 14-15 पदमा हेर्नुहोस् न, 14-15 पद, अनि हामी 13 पदमा अहिलेसम्म फर्किनेछौँ। 14-15 पदले के भन्दछ? गनगन अथवा वादविवाद नगरी सबै काम गर्दै जाऊ, कि तिमीहरू चाहिँ निर्दोष र शुद्ध भएर टेढा र बरालीको पुस्ताको बिचमा परमेश्वरका निष्कोट सन्तान हो, जुन पुस्ताको बिच संसारमा तिमीहरू ताराहरू चाहिँ चम्कन्छौ। नेपाली भएर हामी धेरै गनगनाउँछौँ, हामी पानी, फोहोर, धुलो, महँगी आदि इत्यादि कुराहरूको बारेमा गनगनाउँछौँ। सूची लामो छ। हामी हाम्रो शरीरको बारेमा गनगनाउँछौँ, हामी हाम्रो रङको बारेमा गनगनाउँछौँ, हामी हाम्रो जातको बारेमा गनगनाउँछौँ, हामी हाम्रो उचाइ अथवा मोटोपनको बारेमा गनगनाउँछौँ। छोराछोरीले आमा बाबुसँग गनगनाउँछन्, गनगन गर्छन् र भन्छन्, फेरि पनि फर्सीको तरकारी पकाएको? हामी गनगनाउन बानी परिसकेका छौँ। हामी गनगन र गुनासो नगरी केही गर्नै सक्दैनौँ र गनगन गर्नमा केही समस्या देख्दैनौँ हामी। कति रत लाग्छ, यो गनगन आलोचना भनेको त मेरो दान हो, इट्स अ गिफ्ट। नेपाली हौ, गनगन त भइहाल्छ नि, होइन र? होइन होइन प्रियहरू, हामी नेपाली भएकोले गनगन गर्दैनौँ, हामी पापी भएको कारणले गनगन गर्छौँ। तपाईँले याद गर्नुभयो कि यो गनगन गर्न ठिक छैन। यहाँ प्रयोग गरिएको गनगन शब्द इस्रायलको मरुभूमिको पुस्ताको प्रतिक्रिया थियो। यो गनगन शब्द पुरानो कुराबाट लिएको शब्द हो। मिश्रबाट कनानको यात्रामा उजाड स्थानका पुस्ताले खाना र पानीको विषयमा मोसाको विरुद्धमा र स्वयं प्रभुको विरुद्धमा गनगनाएका थिए। अन्त के तपाईँलाई याद छ, पछि गएर मोसाले ती इस्रायलीहरूलाई कसरी वर्णन गरे? त्यो गनगन गर्ने इस्रायलीहरूलाई मोसाले पछि गएर कसरी वर्णन गरेका छन्? तिनीहरूको विषयमा मोसाले व्यवस्था 32:5 यसरी भनेको छ, तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे। लाजमर्दो कुरो, तिनीहरू अबदेखि उहाँका सन्तान होइनन्, तिनीहरू बाङ्गो र टेढो पुस्ताका मानिसहरू हुन्। यहाँ बाइबलले भन्दछ तिमीहरू बाङ्गो र टेढा पुस्ताको बिचमा तिमीहरू निष्कोट परमेश्वरको सन्तान हुनुपर्छ, ताराहरू चाहिँ चम्किनुपर्छ भनिरहेको छ। तर पुराना गरेको समयमा परमेश्वरकै मानिसहरू बाङ्गो र टेढा पुस्ता बनेका थिए। किन? किनकि तिनीहरू गनगनाएका थिए। गनगनाउनुको उल्टो, गनगन गर्नुको उल्टो सन्तुष्टि हुनु, सन्तुष्ट हुनु, सन्तुष्टि, कन्टेन्टमेन्ट, परमेश्वर र उहाँको प्रावधानमा सन्तुष्ट रहनु हो। परमेश्वर तपाईँलाई जस्तो बनाउनु भएको छ, तपाईँलाई जहाँ राख्नु भएको छ, जुन परिस्थितिमा राख्नु भएको छ, त्यसलाई लिएर परमेश्वरमा सन्तुष्ट रहनु हो। यो फिलिपीको पत्रमा हामी पछाडि पढ्दै गयौँ भने तपाईँले पाउनुहुनेछ कि पावल कैदमा भएको अवस्थामा पनि परमेश्वरमा सन्तुष्ट छन् र भन्छन् प्रभुमा सधैँ आनन्द गर। र म फेरि पनि भन्दछु प्रभुमा सधैँ आनन्द गर, नगनगना हो, गुनासो नफोक, उजुरी हो हाल्ने काम नगर। यदि इस्रायलहरूले गनगन नगरेको भए तिनीहरूको सन्तुष्टिले तिनीहरूलाई ती टेढा र बरालेको पुस्ताको बिचमा परमेश्वरको निर्दोष सन्तानको रूपमा चिनाउने थियो, र फलस्वरूप टेढा र बरालेको पुस्ताको बिचमा तिनीहरू ती संसारमा ताराहरू चाहिँ चम्किने थिए, भिन्न देखिने थिए, फरक देखिने थिए। तर दुखलाद ग्रोथी भएन। तर परमेश्वरको वचनले हामीलाई इस्रायलहरूको उदाहरणसँग जोडेर भन्दछ, होसियार, चेतावनी लियो तिमीले परमेश्वरको वचनबाट, गनगन अथवा वाद विवाद नगरी सबै कुरा गर्दै जाऊ, अनि मात्र तिमीहरू यस टेढा र बरालिएका पुस्ताको बिचमा, यस पुस्ताको बिच संसारमा परमेश्वरको निष्कोट सन्तान हुनेछौ, अर्थात् ताराहरू चाहिँ चम्कनेछौ। हामी काठमाडौँ जस्तो सहरमा बस्छौँ जहाँ सहरको उज्यालोको कारण रातमा ताराहरू हेर्न एकदमै गाह्रो हुन्छ। मलाई त यस्तो लाग्छ कि काठमाडौँमा ताराहरू नै हुँदाहुँदैन। तर जब जब म गाउँघर जान्छु ताराहरूले त्यो अँध्यारो रात विशेष आकाशलाई भरिदिएको देख्छु, आकाशैभरि ताराहरू मेरो आँखाकै सामु झिलमिल गरिरहेको। अनि मलाई आज पनि यहाँ छ, बाल्यकालदेखि मैले त्यो ताराहरूलाई गन्ने गर्थेँ, अनि कति ताराहरू सँगै सँगै बस्ने बसेको देखिन्थ्यो, तिनवटा चारवटा तारा सँगै सँगै, अनि कहिलेकाहीँ तिनीहरूको स्थान परिवर्तन हुन्थ्यो किनकि समय अनुसार उनीहरूको स्थान परिवर्तन हुँदो रहेछ किनकि पृथ्वी घुम्दै जान्छ। अनि त्यो ताराहरू म काठमाडौँमा देख्न सक्दिनँ, तर म गाउँमा देख्छु किनकि गाउँमा त्यो इलेक्ट्रिसिटी कम हुन्छ, उज्यालो कम हुन्छ, सहरको जस्तो उज्यालो हुँदैन, र आकाश अँध्यारो आकाशमा ताराहरू एकदमै झिलिमिली चम्केको देख्न सकिन्छ। यसको अर्थ जति धेरै रात अँध्यारो हुन्छ त्यति धेरै ताराहरू उज्यालो गरी चम्किन्छ। ती ताराहरूलाई कसैले पनि नजरअन्दाज लगाउन सक्दैन। पावल भन्छ विश्वासीहरू तिमीहरू ताराहरू हौ, यु आर लाइट्स। यो संसार आत्मिक अँध्यारोमा छ र प्रियहरू हामीहरू ताराहरू चाहिँ चम्कनै पर्छ। यो यसो संसारको ज्योति हुनुहुन्छ र हामी त्यस ज्योतिका प्रतिबिम्बहरू र हाम्रो वरपरको सामाजिक परिवेश जति अँध्यारो हुन्छ हाम्रो मुक्तिदाता येशु ख्रीष्ट हामीद्वारा त्यति नै उज्यालो हुने गरी चम्कनुहुन्छ। हामी भिन्न समुदाय हुन बोलाइएको छौँ। हामीले हाम्रो वरपरको संस्कृतिलाई समायोजन गर्नु हुँदैन, न त हामीले यसको विरुद्ध विद्रोह गर्नुपर्छ, न त हामी यसबाट भाग्नुपर्छ, तर हामी यस पापमय संसारको बिचमा भिन्न जातिको रूपमा, समुदायको रूपमा चम्कनुपर्छ। यदि त्यो भिन्नताले खेदो र सतावट निम्त्याउँछ भने पनि त्यसको अर्थ पापको उत्सव मनाउने संसारको बिचमा हामी ताराहरू चाहिँ चम्कनुपर्छ। गर्व प्रदर्शन गर्ने संसारको बिचमा हामी ताराहरू चाहिँ चम्कनुपर्छ। सम्बन्ध विच्छेद पुनर्विवाहलाई हलुका रूपमा लिने संसारको बिचमा हामी ताराहरू चाहिँ चम्कनुपर्छ। समलैङ्गिक विवाहलाई स्वीकार गर्ने र विवाह अघि सँगै बस्ने संस्कृतिलाई स्वीकार गर्ने संसारको बिचमा हामी ताराहरू चाहिँ चम्कनुपर्छ। पोर्नोग्राफीलाई मानवताको आधारभूत आवश्यकता ठान्ने संसारमा हामी ताराहरू चाहिँ चम्कनुपर्छ। मूर्ति पूजालाई प्रवर्धन गर्ने संसारको बिचमा हामी ताराहरू चाहिँ चम्किनुपर्छ। प्रियहरू, के तपाईँ संसारभन्दा फरक हुनुहुन्छ, कि तपाईँ संसारमा त भिन्न जीवन जिइराख्नु भएको छ, कि तपाईँ सबै कुरा परमेश्वरमा धन्यवादी हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ र संसारमा भिन्न मानिस भएर जिइराख्नु भएको छ, वा तपाईँको जीवन गुनासो र गनगनद्वारा चिनिन्छ, कि तपाईँ यस संसार यस देशका प्रशासकहरूको विरुद्धमा गनगनाउनुहुन्छ, कि तपाईँ यस चर्चका अगुवाहरूको विरुद्धमा गनगनाउनुहुन्छ, कि तपाईँ यस चर्चका विश्वासीहरूको विरुद्धमा गनगनाउनुहुन्छ, कि तपाईँ काममा गनगनाउनुहुन्छ, कि तपाईँ परिवारमा गनगनाउनुहुन्छ, कि तपाईँ परमेश्वरमा ती सबैको निम्ति धन्यवादी हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ। हामीले हाम्रो मुक्तिको काम कसरी पुरा गर्नुपर्छ? पहिलो हामीले हाम्रो मुक्तिको काम डर र कम्पन साथ पुरा गर्न परिश्रम गर्नुपर्छ, र दोस्रो हामीले सबै कुरामा सन्तुष्ट भएर भिन्न भएर आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ, र तेस्रो हामीले जीवनको वचन दरिलो गरी पक्री राखेर हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुपर्छ। हाम्रो जीवनको वचन दरिलो गरी पक्री राखेर, सोह्र पदले के भन्छ? जीवनको वचन दरिलो गरी पक्री राख, ताकि म व्यर्थमा दगुरिन र मैले व्यर्थमा परिश्रम गरिनँ भने ख्रिस्टको दिनमा म गर्व गर्न सकौँ। प्रियहरू, हामी जीवनको वचनलाई पछाडि छोडेर हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्दैनौँ, तर जीवनको वचनलाई दरिलो गरी समाति राखेर पक्री राखेर हामी हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्दछौँ। जीवनको वचन भनेको के हो? युहन्ना 17:17 पदमा यीशुले यसरी प्रार्थना गर्नुभएको छ, तिनीहरूलाई सत्यमा पारिदिनुहोस्, तिनीहरू सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यीशुका अनुसार उहाँको वचनलाई दरिलो गरी नपक्रिकन दृढ नभइकन पवित्रीकरण सम्भव छैन, किनकि जीवनको वचन ख्रिस्टको वचन हो, परमेश्वरको वचन हो, जसले जीवन दिँदछ, मरेको मानिसलाई जीवन दिँदछ। जीवनको वचन जीवन दिने वचन हो, तर जीवनको वचन केवल वचनमा सीमित छैन, जीवनको वचन येशु आफै हुनुहुन्छ। पहिले युहन्ना 1:1 पदले भन्दछ, त्यस जीवनको वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हाम्रै आँखाले हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ, हाम्रो हातले छोयौँ, त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामी गवाइदिन्छौँ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ, जो पितासँग थियो र हामीसँग प्रकट भयो, त्यो जीवनको वचनको युहन्नाको अनुसार अरू कोही नभएर येशु ख्रिस्ट आफै हुनुहुन्छ। प्रियहरू, हामीले आफ्नो लागि र अरूहरूको लागि येशु ख्रिस्टको सुसमाचारलाई, येशु ख्रिस्टलाई, जीवन दिने वचनलाई दरिलो गएर पक्री राख्नुपर्छ, थामिराख्नुपर्छ। यो पक्री राख्नुपर्छ भने शब्द यहाँ चलाइएको छ, मेथ्यू एन्ड्रुले यो शब्द यसरी उहाँले अनुवाद गर्नुहुन्छ कि जसरी सामाधानले मैनबत्तीलाई चारैतिर उज्यालो दिने गरी पक्रिन्छ, थाम्छ, हामीले सुसमाचार थामिराख्नुपर्छ। यसको अर्थ हामी सुसमाचार हाम्रो पवित्रीकरणको निम्ति मात्र थाम्दैनौँ, हामी सुसमाचारलाई अरूहरूको मुक्तिको निम्ति पनि पक्रिरहन्छौँ। हामी सुसमाचारलाई यसरी पक्रिन्छौँ ताकि सुसमाचारले हामीलाई दैनिक रूपमा पवित्रीकरणमा वृद्धि गर्दछ र यो सुसमाचारले अरूहरूलाई ज्योति दिँदछ र अरूहरू सुसमाचारद्वारा येशु ख्रिस्टको बचाउने मुक्तिको ज्ञानमा आउँदछ। हामीले जीवन दिनुहुने परमेश्वरको वचन र हाम्रो मुक्तिदाता येशु ख्रिस्टलाई दरिलो गरी पक्री राखेर हामी हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्छौँ। प्रियहरू, के तपाईँ जीवनको वचनलाई दरो गरी पक्री राख्नुहुँदैछ? तपाईँ केलाई पक्री राख्नुभएको छ? यदि यो जीवनको वचन होइन भने, हामी अन्तिम वचनको अन्तिम बुदामा आइपुगेका छौँ। हामीले के साँच्चै मुक्तिको कार्य पुरा गर्न परिश्रम गर्नुपर्छ? पर्छ। कसरी हामीले मुक्तिको कार्य पुरा गर्न परिश्रम गर्नुपर्छ? डर र कम्पन साथ भिन्न भएर र जीवनको वचनलाई दरिलो गरी पक्रिराखेर। तर हामीले किन यो सबै कुरा किन गर्नुपर्छ? यो सबै कुरा गरिराख्न किन आवश्यक छ? हामीले आफ्नो मुक्तिको काम पुरा गर्न किन परिश्रम गर्नुपर्छ? त्यसको कारण परमेश्वरले गर्न सक्नु सबै कुरा गरिसक्नुभयो, अब बाँकी काम हाम्रो हातमा छ भनेर हो? कि पावलले यहाँनेरि धर्मीकरण चाहिँ येशूमा निर्भर छ तर पवित्रीकरण चाहिँ हामीमा निर्भर छ है भनेर भनिरहेका छन्। पद 13 हेर्नुहोस् न, पद 13 के भन्छ, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। 12 के भनेको छ, डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। किन परिश्रम गर्ने, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। परमेश्वरले अब केही काम गर्नुहुन्न, उहाँले आफ्नो काम गर्न छाडिसक्नु भएको छ भनेर हामी हाम्रो मुक्तिको काम पुरा गर्न परिश्रम गर्दैनौँ। परमेश्वर अहिले आफ्नो हात बाँधेर खडा भई यसो भनिरहनु भएको छैन कि मैले येशूलाई तिमीहरूको निम्ति दिएँ, येशूलाई तिमीहरूको निम्ति जिउन र मर्न पठाएर मैले मेरो आफ्नो तर्फबाट आफ्नो काम पुरा गरिसकेको छु र अब पाप र पवित्रताको लागि तिमीहरू आफैले सङ्घर्ष गर्नुपर्छ, अब यो तिमीहरूको काम हो, गरेन भने जे पनि हुनसक्छ। कि परमेश्वरले यसरी भनिराख्नु भएको छ पक्कै पनि छैन, बरु पावलले यसो भनिरहेका छन् कि हामीले हाम्रो मुक्तिको लागि यसकारण परिश्रम गर्नुपर्छ किनभने परमेश्वरले अझै पनि हाम्रो मुक्ति पुरा गर्न काम गरिराख्नु भएको छ। वी सुड वर्क बिकज गड इज वर्किङ। हामीले काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ किनकि परमेश्वर अझै पनि विश्वासीहरूमा काम गरिराख्नु भएको छ। उहाँले विश्वासीहरूलाई आफ्नै शक्तिमा उहाँले छाड्नु भएको छैन, आफ्नै बुद्धिमा, आफ्नै प्रयासमा, आफ्नै खुबीमा, दक्षतामा परमेश्वरले छाड्नु भएको छैन, तर परमेश्वर अहिले पनि विश्वासीहरूमा काम गर्नुहुन्छ। परमेश्वर जसले विश्वासीहरूमा असल काम पुरा सुरु गर्नुभयो उहाँले त्यसलाई ख्रिस्टको दिनमा पुरा गर्नुहुनेछ र यो बिचको समयमा उहाँ विश्वासीहरूमा काम गर्नुहुन्छ। उहाँले मुक्तिमा कसैलाई पनि घिसारेर अनन्ततामा महिमीकरणमा लानुहुन्न, तर उहाँले हामीमा इच्छा र क्षमता दिएर हामीलाई हुर्काएर ख्रिस्टको प्रतिरूपमा ढालेर दैनिक रूपमा परिवर्तन गरेर आफ्नो काम पुरा गर्नुहुन्छ। परमेश्वर यो काम गर्न बाध्य हुनुहुन्न, तर यो त उहाँको असल अभिप्राय हो, अभिप्राय यो खुसी हो, उहाँको यो प्लेजर हो। नरकतर्फ दौडिरहेको पापीलाई बचाउन परमेश्वर प्रसन्न हुनुहुन्छ, यसले परमेश्वरलाई खुसी दिदछ, आनन्द दिदछ। सन्तहरूलाई पवित्र पार्नु परमेश्वरको आनन्दको कुरा हो। यस पदले भन्छ, इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। यहाँ जोड तिमीहरूमा भन्ने शब्दमा दिएको छ, तिमीहरूमा याद गर्नुहोस्। परमेश्वर विश्वासीहरूमा काम गर्नुहुन्छ, यसको अर्थ परमेश्वरले केवल सहायकको रूपमा मात्र काम गर्नुहुन्न। कहिलेकाहीँ मोटरसाइकल बिग्रिन्छ र बिचै सडकमा रोकिन्छ र त्यतिखेर पछाडिबाट मोटरसाइकललाई धक्का दिनुपर्ने हुन्छ, अगाडिबाट तपाईँ ठेल्नुहुन्छ र पछाडिबाट कसैले सहायता गर्छ। हाम्रो मुक्तिमा परमेश्वरले त्यसरी काम गर्नुहुन्न, उहाँ पछाडिबाट उहाँले धक्का दिने एक सहायकको रूपमा काम गर्नुहुन्न, बरु उहाँले बाइकभित्रैबाट काम गर्नुहुन्छ, उहाँ इन्जिनबाट काम गर्नुहुन्छ, उहाँले विश्वासीहरूभित्रबाट काम गर्नुहुन्छ, बाहिरबाट सहायक रूपमा सहयोगको हात बढाउने एउटा अर्थमा काम गर्नुहुन्न। म प्राय मानिसहरूले यसरी भनेको सुन्ने गर्छु कि परमेश्वरले तिनीहरूलाई मद्दत गर्नुहुन्छ जसले आफैलाई मद्दत गर्छ। गड हेल्प्स दोज हु हेल्प देमसेल्फ, द्याट्स रङ। यदि तपाईँ आफ्नो तर्फबाट कडा परिश्रम प्रयास गर्दै हुनुहुन्छ भने यसले परमेश्वरलाई तपाईँतर्फ आकर्षित गर्नेछ र तपाईँलाई मद्दत गर्न उहाँ आउनुहुनेछ भने मानिसले भन्ने गर्छ। होइन, हाम्रो अगाडि भएको परमेश्वर वचनले ठ्याक विपरीत कुरा गरिरहेको छ। परमेश्वरले अवलोकन र प्रतिक्रिया दिने काम मात्र गर्नुहुन्न, बरु परमेश्वरले विश्वासीहरूमा इच्छा गर्ने र काम गर्ने दुवै कुरामा काम गर्नुहुन्छ र विश्वासीहरूलाई तिनीहरूको मुक्तिको निम्ति काम गर्न, मुक्तिको काम पुरा गर्नतर्फ अगुवाई गर्नुहुन्छ। यदि तपाईँसँग ख्रिस्टलाई प्रेम गर्ने, पवित्रतामा वृद्धि हुने, बाइबल अध्ययन गर्ने, प्रार्थनामा समय बिताउने, परमेश्वरको आदर गर्ने, संसारमा भिन्न भएर जीवन जिउने त्यो इच्छा छ भने त्यो परमेश्वरको कामको गवाही हो, प्रमाण हो। यो तपाईँले आफैले त्यसलाई आफूभित्रबाट उत्पादन गर्नुभएको कुरा होइन, तर त्यो परमेश्वरको कामको प्रमाण हो। मुक्ति परमेश्वरबाटको हो प्रियहरू, र यो मुक्ति सुरुमा मात्र परमेश्वरको काम होइन, धर्मीकरणमा मात्र परमेश्वरको काम होइन, तर प्रक्रियाको हरेक मोडमा हरेक बिन्दुमा मुक्ति परमेश्वरको काम हो। हाम्रो सबै काम परमेश्वरको काममा निर्भर रहँदछ, हाम्रो सबै परिश्रम परमेश्वरको काममा अनुग्रहमा निर्भर गर्दछ। यदि परमेश्वरले हामीमा काम गरिराख्नु भएको छैन भने हामीले आफ्नै मुक्तिको काम पुरा गर्न परिश्रम गर्न हामी असक्षम हुने थियौँ। त्यसैले युहन्ना 15:4 यसुले आफ्नो चेलालाई भन्नुभएको छ, ममा रहो र म तिमीहरूमा रहन्छु, जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। त्यो विश्वासीहरूमा हुने परमेश्वरको कामले हामीलाई निष्क्रिय बनाउँछ। परमेश्वरले सुरु गर्नुभयो, परमेश्वरले पुरा गर्नुहुनेछ, हामी हात बाँधेर आराम गरौँ। बाइबल किन पढिराख्नु पर्यो र किन प्रार्थना गर्नु पर्यो, किन हरेक हप्ता चर्चमा भेला हुनु पर्यो र अन्य विश्वासीहरूसँग किन भेटिराख्नु जरुरी छ? एकदमै यो त झ्याउ लाग्दो कुरा छ। पापहरूसँग किन लड्नु पर्यो, विश्वासको दौड किन दौडिनु पर्यो, विश्वासमा किन स्थिर रहिरहनु पर्यो? परमेश्वरले सुरु गर्नुभयो, परमेश्वरले पुरा गर्नुहुन्छ, उहाँले काम गरिहाल्नु हुनेछ। के हामी यसरी प्रत्युत्तर जनाउन सक्छौँ? कदापि होइन। विश्वासीहरूमा भएको परमेश्वर कामले तिनीहरूको आफ्नो जिम्मेवारी र कामलाई नष्ट गर्दैन, रद्द गर्दैन। यदि अहिले तपाईँको जीवनमा यो भइरहेको छ भने यो एकदमै धेरै खतरा सङ्केत हो। यदि तपाईँको जीवन एक लापरवाहीको जीवन छ भने, यो तपाईँको जीवनमा डर र कम्प भय भिन्नता सन्तुष्टि परमेश्वरको वचनमा जीवन दिने वचनमा स्थिरता छैन भने यो डरलाग्दो सङ्केत हो, यो खतरनाक सङ्केत हो। यो त परमेश्वरले तपाईँमा सायद असल काम सुरु गर्नु नै भएको छैन भन्ने कुराको सङ्केत हो। यसको अर्थ तपाईँको जीवनमा परमेश्वरको कुनै काम भएकै छैन। यदि हुन्थ्यो भने तपाईँ आफ्नो पवित्रीकरणमा वृद्धि हुनुहुने थियो, किनभने परमेश्वरले हामीलाई आफ्नो पवित्रीकरणमा वृद्धि हुने इच्छा र क्षमता दिनुहुन्छ। यदि तपाईँको जीवनमा त्यो भइरहेको छैन भने समथिङ इज रङ, केही गडबडी छ। यदि तपाईँ दिनौ वृद्धि भइराख्नु भएको छैन भने, दिनौ पवित्रीकरणमा वृद्धि भइराख्नु भएको छैन भने, तपाईँको जीवन परिवर्तन भइरहेको छैन भने, सुसमाचारले तपाईँको जीवनलाई परिवर्तन गरिरहेको छैन भने, तपाईँको जीवनमा परमेश्वरको पवित्रताप्रति पापप्रति आचरण परिवर्तन भएको छैन भने, सायद तपाईँ अझै पनि आफ्नो पाप र अपराधमा मरिरहनु भएको छ। एकजना प्रभुको जन म्याकअर्थर भन्नुहुन्छ कि विश्वासमा स्थिर रहने हरेक साँचो विश्वासीको कर्तव्य हो, तर यो तिनीहरूको सुरक्षाको शक्ति होइन, तथापि यो तिनीहरूको आत्मामा कार्यरत ईश्वरीय शक्तिको स्पष्ट र अपरिहार्य प्रमाण हो। त्यसकारण प्रियहरू, तपाईँले आफ्नो जीवनलाई र आफ्नो विश्वासलाई जाँच्नुपर्ने हुन्छ। के तपाईँ विश्वासमा हुनुहुन्छ यस बिहानी समय? के तपाईँ धर्मी ठहरिनु भएको छ? के तपाईँको जीवनमा मुक्तिको कार्य सुरु भएको छ? र अन्तमा एउटा कुरा स्पष्ट छ यहाँ, कि विश्वासीहरूमा हुने परमेश्वरको कामको अर्थ तिनीहरूको परिश्रम, विश्वासीको परिश्रम, पवित्रीकरण सजिलो छ भन्ने होइन। हो, परमेश्वर हाम्रो जीवनमा काम गर्नुहुन्छ, उहाँले इच्छा दिनुहुन्छ, क्षमता दिनुहुन्छ, इच्छा गरेर काम गर्ने दुवै परमेश्वरले हामी तुल्याउनुहुन्छ, तर यसको अर्थ क्रिस्चियन जीवन, पवित्रीकरणको जीवन सजिलो छ भन्ने होइन। मलाई थाहा छ कि पवित्रीकरण एक पीडादायी प्रक्रिया हो। शरीर संसार शैतानको विरुद्ध लड्न सजिलो छैन, ख्रिस्ट जस्तो बन्ने कुरा सजिलो छैन। 15 मिनटको समयमा तपाईँको मुहारमा हेर्न चाहन्छु, मलाई तपाईँ जस्तो बनाऊ भनेर प्रार्थना गरेर हामी ख्रिस्ट जस्तो बन्दैनौँ। यो दैनिक लडाइँ हो, दैनिक प्रयत्न हो, दैनिक परिश्रम हो, युद्ध हो। तर प्रियहरू निश्चित हुनुहोस् कि यो सबै प्रयासहरू, यो सबै परिश्रमहरू योग्यको छ। इट्स अल वर्थ इट। पावलले 12 पदको सुरुवात कसरी गर्दैछ हेर्नु त, डर र कम्पसा तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। र पद 16 के भन्छ, ताकि म व्यर्थमा द गरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भने ख्रिस्टको दिनमा म गर्व गर्न सकौँ, उहाँ गर्व गर्न सकौँ भनेर यहाँनिर अन्त हुँदछ। सो फिलिपीहरूको परिश्रम, पावलको परिश्रम, हाम्रो परिश्रम ख्रिस्टको आगमनको दिनमा सार्थक बन्नेछ। त्यस कारण हरेस नखानुहोस्। त्यस कारण मेरो प्रियहरू, आफ्नो खातिर, आफ्नो प्राणको खातिर तपाईँले गर्नु सक्ने सबै कुरा गर्नुहोस्। आफ्नो पापबाट भाग्नुपर्छ भने भाग्नुहोस्, आफ्नो पापलाई हलुका लिने चर्चबाट भाग्नुहोस्, आफ्नो आफूलाई पाप गर्न तपाईँ उस्काउने सङ्गत र सम्बन्धबाट भाग्नुहोस्, संसारबाट भाग्नुहोस्, गनगन अथवा वाद विवादबाट भाग्नुहोस्। जुन बानियलले भने चाहिँ आफ्नो दुवै कानमा औँली राख्नुहोस्, औँला राख्नुहोस् र जीवन जीवन अनन्त जीवन भन्दै भाग्नुहोस्। प्रियहरू डर र कम्पसात आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर्नुहोस्। वर्क आउट योर ओन सेल्भेसन विथ फियर एन्ड ट्रेम्बलिङ, किनकि बाइबलले भन्दछ हामीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर हामीमा काम गर्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।